پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم, وائس آف امریکہ واشنگٹن سے ہر دم رواں ہے زندگی کے ساتھ یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہی ہیں پروڈیوسر گلرخ اور انجینئر کینوان. ہمارا پروگرام میڈیم ویو 972 پر پاکستان اور بھارت کے لیے, جبکہ دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست نشر ہو رہا ہے ہماری ویب سائٹ urduvoa.com پر, جہاں آپ اس کی ریکارڈنگ پروگرام کے بعد کسی بھی وقت سن بھی سکیں گے, شیئر بھی کر سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. جبکہ اس پروگرام کو ہمارے فیس بک پیجز پر بھی سنا جا سکتا ہے, جہاں آپ کو اس کا براڈ کاسٹ لنک دستیاب ہے. جبکہ اس کی ریکارڈنگ پروگرام کے بعد مستقل طور پر ہر دم رواں ہے زندگی کے فیس بک پیجز پر پوسٹ کر دی جائے گی, جسے آپ کسی بھی وقت سن بھی سکیں گے, شیئر بھی کر سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. ہمارے لنکس ہیں facebook.com/hardamrawahaizindagi اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoaurdu. اور انہی پیجز پر آپ ہمارے مہمانوں کے لیے سوال بھی پوسٹ کر سکتے ہیں. پروگرام کے دوران ہمارے مہمانوں سے سوال پوچھنے کے لیے مفت کال کا ہمارا نمبر ہوتا ہے 0800-777-89. تو لیجیے آج کا پروگرام شروع کرتے ہیں. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہماری آج کی مہمان ہیں امریکن کالج آف کامرس اینڈ ٹیکنالوجی ورجینیا کی ڈائریکٹر ایڈمیشنز فاخرہ تبسم عباسی. ہماری مہمان فاخرہ تبسم عباسی, جنہوں نے امریکہ میں خود ایک انٹرنیشنل اسٹوڈنٹ کے طور پر اپنی تعلیمی زندگی کا آغاز کیا تھا, اسی شعبے کو اپنے کیریئر کے طور پر اپنانے کے بعد ہزاروں انٹرنیشنل اسٹوڈنٹس کی تعلیمی اور پیشہ ورانہ رہنمائی کر کے ان کی زندگیوں کو بہتر بنانے میں ایک کردار ادا کر چکی ہیں اور کر رہی ہیں. ہماری مہمان کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/hardamrawahaizindagi اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoaurdu. ہماری مہمان فاخرہ تبسم عباسی ہمارے ساتھ موجود ہیں امریکن کالج آف کامرس اینڈ ٹیکنالوجی ورجینیا سے ٹیلی فون پر ہمارے ساتھ. السلام علیکم فاخرہ تبسم عباسی صاحبہ.
وعلیکم السلام مس یاسمین صاحبہ,
بہت شکریہ ہمارے پروگرام ہر دم رواں ہے زندگی کے سننے والوں کے لیے اپنے بہت ہی قیمتی وقت میں سے کچھ وقت نکالنے کا. گفتگو کا آغاز کریں گے, کچھ بتائیے ہمارے سننے والوں کو کہ آپ کب ایک انٹرنیشنل اسٹوڈنٹ کے طور پر یہاں امریکہ آئیں اور پھر انٹرنیشنل اسٹوڈنٹس کے امور کو ہی اپنی عملی زندگی کا حصہ کیوں بنایا, اور جغرافی میں ماسٹرز کی جو ڈگری پاکستان سے حاصل کی تھی اس کا کیا موجودہ شعبے سے کسی انداز میں کوئی تعلق بن رہا ہے؟
اوکے, سب سے پہلے تو میں آپ کا بہت شکریہ ادا کروں گی کہ آپ نے مجھے اس پروگرام میں انوائٹ کیا. بیسیکلی میں 2006 میں ہائر ایجوکیشن کے لیے امریکہ میں آئی, اور یہاں پہ اپنی ایجوکیشن کے درمیان ہی مجھے اپنی یونیورسٹی کے اندر یہ اپرچونیٹی ملی کہ میں وہاں پہ ایز اے پارٹ ٹائم اسٹوڈنٹ کام کر سکوں ایجوکیشن ڈپارٹمنٹ کے اندر. تو وہاں سے میں نے امریکہ کے اندر اپنی پروفیشنل لائف کا اسٹارٹ کیا. بیسیکلی پاکستان کے اندر بھی میں کالج لیول پہ ایجوکیشن ڈپارٹمنٹ میں کام کر چکی تھی, تو ایڈمیشن اور ایڈوائزنگ اور کانسلنگ ٹو دا اسٹوڈنٹ واز آلریڈی مائی پیشن. تو جب یہاں پہ مجھے اپرچونیٹی دی گئی اور مجھے پارٹ ٹائم اسٹوڈنٹ کے طور پہ کام کرنے کا موقع ملا, تو آہستہ آہستہ میں نے اسی شعبے کو اپنا پروفیشن بھی بنا لیا. اور جہاں تک کوسچن یہ ہے کہ جغرافی نے جو ہے وہ مجھے کس حد تک ہیلپ کیا, تو بیسیکلی ناٹ پرٹیکولرلی جغرافی, کیونکہ جب میں وہاں سے ماسٹرز کی ڈگری لے کے امریکہ میں آئی ہوں تو یہاں پہ میں نے اسٹارٹ کیا ماسٹر آف بزنس ایڈمنسٹریشن سے, کیونکہ وہاں پہ بھی میں اسی شعبے میں کام کر رہی تھی تو میں نے مجھے اس میں زیادہ انٹرسٹ نظر آیا, تو میں آگے ایم بی اے کے شعبے کو ہی میں نے اپنایا اور پھر اسی کے طور پہ میں نے ایڈمیشن ڈپارٹمنٹ میں کام کرنا شروع کیا.
تو بیسیکلی آپ تعلیم حاصل کرنے سے پہلے اپنے شوہر کے ساتھ شادی کے بعد یہاں پر آئی تھی؟
جی بالکل, جی بالکل. ابھی شادی کے تھوڑے ہی عرصے کے بعد میں یہاں پہ ہائر اسٹڈیز کے لیے میں اور میرے ہسبینڈ دونوں یہاں پہ آئے تھے.
اچھا دونوں آئے تھے.
جی جی.
تو کیسا رہا دونوں نے جب اکٹھے ہی یہاں پر پڑھنا شروع کیا دونوں نے ایک ہی کالج میں یا الگ الگ؟
جی بالکل ایسا ہی تھا. بہت ایک ڈفرینٹ ایکسپیرئنس تھا کہ ہم پاکستان میں چونکہ اپنی ایجوکیشن کمپلیٹ کر چکے تھے, دونوں کی اپنی اپنی پروفیشنل لائف اسٹارٹ ہو چکی تھی, تو اس کے بعد دوبارہ سے ان سب چیزوں کو ختم کر کے اور اسٹوڈنٹ کے طور پر دوبارہ سے اسٹارٹ کرنا واز ناٹ دیٹ مچ ایزی, لیکن ہم لوگوں نے جو ہے وہ بہت اسٹرگل کی. اور جب یہاں امیریکا میں آئی تو مجھے پتہ چلا کہ یو ایس اے مینس ناٹ یونائٹیڈ اسٹیٹس آف امیریکا, اٹ مینس یو اسٹارٹس اگین. تو بیسیکلی اس فارمولے پہ رہتے ہوئے ہم نے یہاں پہ دوبارہ سے مطلب اپنی اسٹڈیز کو اسٹارٹ کیا اور پھر اپنے پروفیشنل کیریئر کو اسٹارٹ کیا. تو بیسیکلی وہ ایک اسٹرگل تھی, لیکن بہت ایک دوسرے کی ہیلپ کے ساتھ بہت ایزی لگا یہ سارا سلسلہ ہمیں طے کرنے میں.
تو 2006 سے اب ہو گیا 2016, اور ان 10 سالوں میں آپ کی جو گھریلو ٹیم ہے وہ اس میں بھی توسیع ہو گئی, تو ان بچوں کے ساتھ آپ نے اپنی زندگی کو آگے بڑھا رہی ہیں, تو کچھ بتائیے کہ کیسا تجربہ رہا یہ کہ ایک تو ملک نیا, پھر لائف سٹائل نیا, پھر ایک ذمہ داریاں ایک دم سے بچوں کی بھی ساتھ ساتھ نبھائیں, تو خاص طور پر آپ کو کیا چیز یعنی سب سے بڑے مسائل آپ کو کیا پیش آئے اور ان کو پھر آپ نے کس طرح ٹیکل کیا؟
بیسیکلی جب یہاں پہ میں نے ایجوکیشن اپنی اسٹارٹ کی, تو جیسا کہ میں نے پہلے بھی ایکسپلین کیا کہ میں اور میرے ہسبینڈ دونوں جو تھے وہ ایز اے اسٹوڈنٹ یہاں پہ آئے تھے, اور جیسا کہ آپ نے کہا کہ ساتھ میں جو ہے وہ اپنی بچوں کی بھی ساتھ ساتھ جو ہے وہ گروتھ ہوتی چلی گئی. تو اصل میں اس میں فیملی سپورٹ نے مجھے بہت ہیلپ کی. ہسبینڈ جو تھے وہ بہت سپورٹیو تھے, اس کے علاوہ میری جو باقی فیملی میں سے میرے برادر اور ان کی فیملی یہاں پہ موجود تھی, انہوں نے کافی سپورٹ کیا, اور اس کی بیس پر جو ہے یہ سب میرے لیے ایزی ہوتا چلا گیا.
ایزی ہوتا چلا گیا. تو آپ لکی تھیں کہ پہلے سے آپ کو یہاں پر لوگ موجود تھے جو آپ کا ساتھ مختلف مراحل میں دیتے رہے. تو یہ تو تھی آپ کی زندگی کا وہ سفر جو آپ نے امریکہ میں شروع کیا تھا 2006 سے, اور 2016 تک آپ آ گئیں, اور اس دوران آپ نے اور جگہ بھی کام کیا, لیکن خاص طور پر آپ نے یہ جو امریکن کالج آف کامرس اینڈ ٹیکنالوجی ہے اس میں آپ کی جو خدمات ہیں وہ بہت نمایاں ہیں. تو آپ کے کالج کی بھی بات کریں گے اور انٹرنیشنل اسٹوڈنٹس کی بات بھی کریں گے جو کہ آپ کا شعبہ ہے, لیکن سب سے پہلے ہمارے سننے والوں کو اگر مختصراً بتا دیں کہ امریکہ کا تعلیمی نظام جو ہے وہ کیا ہے اور وہ کس طرح دنیا کے دوسرے ملکوں کے تعلیمی نظام سے مختلف ہے اور کس طرح ان سے ملتا جلتا ہے, خاص طور پر پاکستان کے حوالے سے.
جی بالکل. امریکہ کا ایجوکیشن سسٹم سب سے پہلے جو میں ایکسپلین آپ کو یہ کرنا چاہوں گی کہ بہت ہائیلی ڈیسینٹرلائزڈ ہے. یہاں پہ ہر اسٹیٹ کے پاس یہ اتھارٹی موجود ہوتی ہے کہ وہ اپنی ایجوکیشنل پالیسیز کو اسکول اور یونیورسٹیز کے اوپر امپلیمنٹ کریں, ایز لانگ ایز جو پالیسیز ہیں وہ وائلیٹ نہ کرتی ہوں یو ایس کانسٹیٹیوشن اور فیڈرل لا سے. سو بیسیکلی یہاں پہ جو یو ایس ایجوکیشن سسٹم ہے وہ ڈفرینٹ ہو جاتی ہے باقی ایجوکیشن سسٹم سے, کیونکہ اگر آپ اور کنٹریز کا ایجوکیشن سسٹم دیکھیں تو وہاں پہ فیڈرل گورنمنٹ جو ہے وہ کنٹرول کرتی ہے ایجوکیشن سسٹم کو, جبکہ امریکہ کے اندر اسٹیٹ گورنمنٹ جو ہے وہ ایجوکیشن سسٹم کو کنٹرول کرتی ہے, اور یہی بیسک فرق آپ کو پاکستان اور یو ایس کی ایجوکیشن سسٹم میں نظر آتا ہے. تو بیسیکلی یہاں پہ اسٹوڈنٹ جو ہیں وہ ہائی اسکول فنش کرنے کے بعد ان کے پاس دو آپشنس موجود ہوتی ہیں کہ یا تو وہ کالج کمیونٹی کالج سے اپنی 2 years کی ڈگری لیں, یا تو پھر وہ ڈائریکٹ بیچلرز کی ڈگری جو ہے وہ یونیورسٹی سے حاصل کریں. تو بہت سے امریکہ کے اندر پرائیویٹ اسکول ہیں اور بہت سے امریکہ کے اندر اسٹیٹ اسکول ہیں. آلموسٹ ٹوٹل نمبر آف یونیورسٹیز ان امریکہ از 4,000, جس میں سے 50% جو ہے وہ ریشو پرائیویٹ اسکولس کی ہے. ہمارا کالج جو امریکن کالج آف کامرس اینڈ ٹیکنالوجی ہے یہ بھی ایک پرائیویٹ اسکول ہے. سو بیسیکلی کسی بھی پرائیویٹ اسکول کو آپریٹ کرنے کے لیے اس کو وہاں کی اسٹیٹ گورنمنٹ سے سرٹیفیکیشن جو ہے وہ حاصل کرنا ہوتی ہے. تو اسٹوڈنٹ جو ہے وہ 2 years کی کمیونٹی کالج سے ڈگری لیتے ہیں, اور پھر وہ 4 years کی ایجوکیشن بیچلرس ڈگری, اور پھر اس کے بعد وہ ماسٹرس, اور پھر پی ایچ ڈی یا ڈاکٹریٹ جو ہے اس کی تعلیم حاصل کرتے ہیں.
تو اس تمام ان تمام مراحل میں جو ان کی کالجز ہیں اور جو ان کی یونیورسٹیز ہیں ان کی فنڈنگ کون کرتا ہے؟
फंडिंग जो है वो डेफिनेटली गवर्नमेंट फंडिंग यहाँ पे दी जाती है कॉलेजेस को, और गवर्नमेंट फंडिंग देने के लिए कॉलेजेस को जो गवर्नमेंट के हैं वो कुछ क्राइटेरियाज होते हैं, जिसमें से मेन क्राइटेरिया जो है वो होता है कि स्कूल को एक्रीडेटेड होना चाहिए। यहाँ पे दो मेन बिग ऑर्गेनाइजेशंस हैं जो कि एक्रीडेशन बॉडीज को लुक आफ्टर करती हैं, जिनकी बेस पे स्कूल को एक्रीडेशन दी जाती है, और उस एक्रीडेशन की बेस पे स्कूल को फेडरल फंडिंग जो है वो दी जाती है, जो कि फेडरल गवर्नमेंट देता है।
यानी एक्रीडेशन से मुराद ये है कि उनको मुस्तनद करना कि आया वो इस काबिल हैं, उन मायार पर पूरे उतरते हैं जो कि गवर्नमेंट का मायार है किसी भी इदारे को, तालीमी इदारे को चलाने का।
जी बिल्कुल, जी अच्छा। बिल्कुल, उनका डिफरेंट क्राइटेरियाज होते हैं, जो भी आपकी एक्रीडेशन बॉडीज होती हैं जहाँ से आप लेना चाहते हैं एक्रीडिटेशन, उनके डिफरेंट क्राइटेरियाज होते हैं और स्कूल्स को उन क्राइटेरियाज पे पूरा उतरना होता है। अब जो एक्रीडेशन है वो भी यहाँ पे डिफरेंट स्टैंडर्ड्स हैं उनके, जिसमें नेशनल एक्रीडेशन है, जिसमें रीजनल एक्रीडेशन है और जिसमें प्रोफेशनल एक्रीडेशन है। सो इन तीनों एक्रीडेशन के डिफरेंट क्राइटेरियाज हैं और स्टूडेंट्स को स्कूल्स को उन क्राइटेरियाज पे पूरा करना पड़ता है, तभी उनको एक्रीडिटेशन मिलती है, और फिर एक्रीडिटेशन की बेस पे गवर्नमेंट उनको फंडिंग देती है।
तो आमतौर पर क्या मायार होते हैं, जो जनरल मायार क्या होते हैं एक्रीडिटेशन के?
बेसिकली उसके अंदर आपका जो कोर्स सिलेबस है वो आपका कितना जो है वो स्ट्रांग है, आप जो कोर्सेज डिफरेंट डिग्री से रिलेटेड जो आप दे रहे हैं वो किस लेवल पे हैं, फिर उनके अंदर क्रेडिट आवर्स जो हैं, हर कोर्स पाकिस्तान के अंदर आप कोर्सेज जो हैं वो पास करते हैं, यहाँ पे हर कोर्स के अंदर क्रेडिट आवर्स होते हैं। उसके अलावा यहाँ पे और बहुत से उनके क्राइटेरियाज होते हैं कि आपकी जो फैकल्टी है वो किस हद तक क्वालिफाइड है, आपके जो एडमिनिस्ट्रेशन है वो किस हद तक क्वालिफाइड है, और मेन उसमें जो है वो आपका एडमिशन क्राइटेरिया है कि आपका एडमिशन क्राइटेरिया जो है वो कितना स्ट्रांग है। अब एडमिशन क्राइटेरिया के अंदर जो मेन चीज़ है वो डेफिनेटली GPA रिक्वायरमेंट है, उसके अलावा GMAT और GRE की रिक्वायरमेंट्स हैं, और इन तमाम चीज़ों को देखते हुए फिर जो एक्रीडेशन बॉडी होती है वो स्कूल में आके विजिट करती है, उनके सालाना विजिट्स होते हैं, ईयरली विजिट्स, और उन ईयरली विजिट्स पे वो देखते हैं कि स्कूल की परफॉर्मेंस किस तरह से है, और उन परफॉर्मेंस की बेस पे सेल्फ एनालिसिस की बेस पे फिर उनको एक्रीडिटेशन दी जाती है।
अच्छा, तो सारे जो कॉलेजेस हैं आमतौर पर उनके दाखिलों का तरीका एक जैसा ही होता है?
एडमिशन्स रिक्वायरमेंट जो है वो तमाम स्कूल की, अगर आप 90-20 का अगर डिफरेंस देखें तो वो मौजूद है, क्योंकि हर स्कूल का GPA रिक्वायरमेंट होता है। कुछ स्कूल, जैसे कि मैंने आपको बताया कि एक्रीडिटेशन जो है वो डिफरेंट लेवल्स की होती है, नेशनल एंड रीजनल। सो नेशनल जो है वो मोस्टली जो नए स्कूल्स होते हैं वो सबसे पहले नेशनल एक्रीडिटेशन की तरफ जाते हैं, और जब वो अपने आप को थोड़ा सा स्टेबल कर लेते हैं तो वो फिर रीजनल एक्रीडिटेशन की तरफ जाते हैं। तो रीजनल एक्रीडिटेशन जो है वो थोड़ा बड़े पैमाने की एक्रीडेशन है, तो डेफिनेटली जो स्कूल अमेरिका के अंदर रीजनली एक्रीडेटेड होते हैं उनका एडमिशन क्राइटेरिया नेशनल एक्रीडेटेड स्कूल के मुकाबले में थोड़ा सा हाई होता है। अब उसकी एग्जांपल मैं आपको इस तरह से दूंगी कि नेशनल एक्रीडेशन स्कूल्स में, कुछ स्कूल्स में GRE और GMAT रिक्वायरमेंट नहीं होती एडमिशन्स के लिए, लेकिन रीजनली एक्रीडेटेड स्कूल के अंदर GMAT और GRE की रिक्वायरमेंट जो है वो कंपल्सरी होती है। तो इट्स ऑल डिपेंड्स के स्कूल की एक्रीडेशन जो है वो किस लेवल पे है, और उसकी बेस पे उनका एडमिशन क्राइटेरिया सेटअप
मुख्तलिफ होता है। अच्छा, और ये भी कहते हैं कि ये अमेरिका में हायर एजुकेशन स्कूल आप बार बार कह रही हैं, तो हमारे पाकिस्तान में आमतौर पर स्कूल से मुराद गालिबन यही लेते हैं, हायर सेकेंडरी स्कूल मैक्सिमम, लेकिन यहाँ पर स्कूल जो है कॉलेजों और यूनिवर्सिटियों को भी कहा जाता है।
जी बिल्कुल, तो बिग डिफरेंस यहाँ पे यूनिवर्सिटी को, यहाँ पे कॉलेज को, यहाँ पे स्कूल को, सबको स्कूल ही कहा जाता है। अब बेसिकली हमारा जो जिस कॉलेज के अंदर मैं एडमिशन्स डायरेक्टर हूँ, तो आपने नाम से देखा होगा कि अमेरिकन कॉलेज ऑफ कॉलेज एंड टेक्नोलॉजी, सो इट्स अ कॉलेज ओनली विद द नेम, लेकिन अगर आप एजुकेशन की बात करें तो यहाँ पे मास्टर्स लेवल की एजुकेशन दी जाती है। तो इट्स अ नॉर्मल कल्चर इन अमेरिका कि यहाँ पे एजुकेशन सिस्टम में हर ऑर्गेनाइजेशन को स्कूल के नाम से कहा बुलाया जाता है,
तालीमी इदारे को। अच्छा, वो ये भी कहते हैं कि भाई बहुत महंगी है अमेरिका में तो तालीम, और जब कोई तालिब इल्म किसी कॉलेज या यूनिवर्सिटी से डिग्री लेकर निकलता है तो उस पर कर्ज का खासा बोझ होता है, जिसे उतारने में उसे खासा बड़ा अरसा लग जाता है, जिस वजह से उसे जो अपनी प्रैक्टिकल लाइफ है उसको शुरू करने में भी खासी दुश्वारी का सामना होता है। तो क्या ये ज़रूरी है कि हर तालिबे लोन ले और फिर पढ़े?
बेसिकली यहाँ पे फेडरल फंडिंग का जो सिलसिला है वो बहुत कॉमन है, जो कि बहुत हद तक ये पाकिस्तान से डिफरेंट भी है. यहाँ का निज़ाम तालीम कुछ इस तरह से है कि यहाँ पे मोस्टली स्टूडेंट को फेडरल फंडिंग लेनी पड़ती है, और फेडरल फंडिंग के बाद डेफिनेटली जब आप डिग्री को फिनिश करते हैं तो फिर आपको प्रैक्टिकल लाइफ में जाके जो है वो बहुत जल्द प्लेसमेंट को ढूंढना पड़ता है ताकि आप अपनी प्रोफेशनल कैरियर का आगाज़ कर सकें और फिर इन फंड्स को उतार सकें. तो इस हवाले से अगर मैं अपने कॉलेज का मतलब ऐड करना चाहूँ इन्फॉर्मेशन, तो हमारे
हम आपकी तालीम आपके इदारे की तो एजुकेशन का जो भी आपकी फैसिलिटीज है उनका जिक्र ज़रूर करेंगे, लेकिन पहले हम जनरल बात कर लें कि अगर कोई तालिब इल्म बग़ैर लोन के पढ़ना चाहे तो वो क्या करेगा. क्या उसके पेरेंट्स उसको सपोर्ट नहीं करते कि उसे लोन लेना पड़ता है, या उसके इर्द गिर्द के लोग उसकी हेल्प नहीं करते, या लाजमी है कि लोन लेकर करी पढ़ते हैं यहाँ पर?
नहीं, यहाँ पे बहुत से और सिस्टम भी हैं. जो मेन कॉमन सिस्टम जो यहाँ पे है कि यहाँ पे आप जब आपकी चिल्ड्रंस होते हैं तो बहुत उनकी कम एज से यहाँ पे डिफरेंट प्रोग्राम मुहैया हैं जिसके तहत आप एजुकेशन के लिए स्टूडेंट की मनी सेपरेट करना शुरू कर देते हैं. लेकिन मोस्टली जो कल्चर है यहाँ पे वो यही है कि फेडरल फंडिंग को बहुत इम्पोर्टेंट दी जाती है, और फेडरल फंडिंग के तहत ही यहाँ पे एजुकेशन लेने का ज़्यादा जो है वो सिस्टम मौजूद है.
तो लेकिन जो जो स्कूल की एजुकेशन है यानी 12वें ग्रेड तक एजुकेशन यहाँ पर फ्री है,
यहाँ तक फ्री है जी. अच्छा,
उसके बाद एकदम से बोझ पड़ता है और फिर सारा खर्चा जितना भी बचत होती है वो सब लग जाती है. वालदैन भी अगर सपोर्ट करें तो उनका भी सारा बजट जो है वो उनकी बच्चों की तालीम पर खर्च हो सकता है, या फिर बच्चे भी लोन लेकर जिसे बहुत अरसा बाद में चुकाते रहते हैं, जिसकी वजह से उनकी जो लाइफ का जो प्रैक्टिकल हिस्सा है वो ज़रा शुरू होने में बाज़ का देर भी हो जाती है.
अब हम बात पे एक चीज़ मैं ऐड करना चाहूँगी कि हर स्कूल के अंदर स्कॉलरशिप्स दी जाती हैं. तो जो मेन यहाँ की एजुकेशन के अंदर जो स्कॉलरशिप दी जाती है वो है मेरिट स्कॉलरशिप. अगर आपकी जो एजुकेशनल कैरियर थ्रू आउट हाई स्कूल बहुत अच्छा रहा है और आपकी कम्युनिटी सर्विसेज को बहुत देखा जाता है कि आपने कितनी कम्युनिटी सर्विसेज में पार्टिसिपेशन की है, तो बेस्ड ऑन दैट आपको यहाँ पे मेरिट स्कॉलरशिप दी जाती है. फिर हर स्कूल के अंदर क्राइटेरियाज डिफरेंट होते हैं स्कॉलरशिप्स देने के. बहुत सी जगह पे इकोनॉमिक हार्डशिप की भी स्कॉलरशिप दी जाती है. तो बेसिकली मैं ये समझती हूँ कि अमेरिका को लैंड ऑफ अपॉर्चुनिटीज़ कहा जाता है, तो सिर्फ ये कहा नहीं जाता, ये कंट्री एक्चुअल में लैंड ऑफ अपॉर्चुनिटीज़ है. यहाँ पे हर इंसान को बहुत सी अपॉर्चुनिटीज़ दी जाती हैं कि वो अपनी एजुकेशन को जो है वो बेहतरीन तरीके से करे और फिर बाद में अपनी प्रोफेशनल कैरियर का भी आगाज़ करे.
अच्छा, तो और यहाँ पर हमने ये भी देखा और सुना भी कि इंडिविजुअल लोग भी अगर कोई तालिबे पढ़ना चाहे तो उसकी सपोर्ट करते रहते हैं, ऐसा भी होता है?
जी बिल्कुल, जी बिल्कुल. हाँ, मैं आपकी बात से एग्री करूँगी.
हाँ, तो अगर किसी यूथ ने, किसी बच्चे ने कॉलेज में दाखिला ले लिया, यूनिवर्सिटी में दाखिला ले लिया, तो उसके लिए राहें किसी ना किसी अंदाज में खुलती चली जाती हैं और वो वहाँ से डिग्री लेकर ही आमतौर पर निकलता है, और वरना अगर वो दरमियान में चाहे तो वो छोड़ देता है, जॉब करता है, पैसे इकट्ठे करता है और फिर पढ़ता है.
फिर पड़ता है. और एक चीज़ जो मेन चीज़ मैं यहाँ की एक और आपसे डिस्कस करना चाहूँगी कि यहाँ की एजुकेशन जो है वो रिसर्च बेस्ड रियल टाइम एजुकेशन है. स्टूडेंट्स आर नॉट फोर्स टू स्टिक टू द बुक्स ओनली. उनको प्रोफेसर मोटिवेट करते हैं कि वो रियल टाइम सिनेरियोस को अपनी स्टडीज़ का हिस्सा बनाएं. और अगर आप यहाँ पे देखें तो जो एग्ज़ाम्स भी दिए जाते हैं वो भी पार्शली एनालिसिस पर बेस्ड होते हैं. तो जब आप यहाँ की एजुकेशन का और कंट्रीज एजुकेशन के साथ कंपेरिजन करते हैं तो हमें ये चीज़ नज़र आती है कि यहाँ थ्योरेटिकल एजुकेशन कम दी जाती है और प्रैक्टिकल एजुकेशन पर ज़्यादा यहाँ पे तवज्जो दी जाती है, जिसकी वजह से यहाँ पे वाइल एजुकेशन इंटर्नशिप करने का जो सिलसिला है वो दूसरे कंट्रीज़ के मुकाबले में ज़्यादा है. कुछ इंटर्नशिप्स यहाँ पे ऐसी होती हैं जो कि पेड इंटर्नशिप्स होती हैं, और उन पेड इंटर्नशिप्स की बेस पर स्टूडेंट जो है वो अपने तालीमी अखराजात जो हैं वो पूरा करते हैं. तो बेसिकली यहाँ पे जैसा कि मैंने पहले आपको कहा कि बहुत सी अपॉर्चुनिटीज स्टूडेंट्स को दी जाती हैं जिनकी बेस पे वो अपना एजुकेशन कैरियर बगैर किसी प्रॉब्लम के जो है वो
जारी
रखते हैं. जी बिल्कुल,
बेहद शुक्रिया फाखरा तबस्सुम अब्बासी साहिबा, बड़ी रवानी से आपने बहुत सारी इंफॉर्मेशन को बहुत मुख्तसर वक्त में समेट दिया, और हम तवक्को करेंगे कि आपकी ये जो मालूमात है उससे हमारे बहुत से जो तालिबे इल्म इस वक्त पाकिस्तान और दुनिया भर में आपको सुन रहे हैं अमेरिका के तालीमी निज़ाम के बारे में میں کافی ان کو معلومات حاصل ہو گئی ہوں گی. ہماری گفتگو بھی جاری ہے لیکن ایک بریک کا وقت ہو گیا, تو بریک کے بعد ہم بات کریں گے انٹرنیشنل اسٹوڈنٹس کی, جو کہ آپ کا شعبہ ہے, جن کی عمر کی آپ ماہر ہیں اور بہت سارے انٹرنیشنل اسٹوڈنٹس جو ہیں آپ کی رہنمائی میں اپنی تعلیمی زندگی کو آگے بڑھا رہے ہیں اور اپنی پروفیشنل زندگی میں بھی کامیابیاں حاصل کر رہے ہیں. تو لیجیے پہلے ایک بریک.
ہر دم رواں ہے زندگی, وائس آف امریکہ واشنگٹن سے ہر جمعے کو نشر ہونے والا پروگرام. اس پروگرام میں ہم آپ کی ملاقات کراتے ہیں زندگی کے مختلف شعبوں میں کامیاب پاکستانی امریکیوں سے. کامیاب پاکستانی امریکیوں کے تجربات آپ کی زندگی میں بھی کامیابی کا کوئی پیغام لا سکتے ہیں. ہمارے مہمانوں سے فیس بک پر سوال پوسٹ کرنے کے لیے ہمارا لنک ہے facebook.com/hardamrawahaizindagi, اور ہمارا دوسرا لنک ہے facebook.com/yasminjameelvoaurdu. پروگرام کے دوران ہمارے مہمانوں سے سوال پوچھنے کے لیے مفت کال کا ہمارا نمبر ہے 0800-777-789. سننا نہ بھولیے ہر جمعے کو پاکستان میں رات 10 سے 11 اور بھارت میں رات 10:30 سے 11:30 بجے تک. پیشکش یاسمین جمیل. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہماری آج کی مہمان ہیں امریکن کالج آف کامرس اینڈ ٹیکنالوجی ورجینیا کی ڈائریکٹر ایڈمیشنز فاخرہ تبسم عباسی. ہماری مہمان فاخرہ تبسم عباسی, جنہوں نے امریکہ میں خود ایک انٹرنیشنل اسٹوڈنٹ کے طور پر اپنی تعلیمی زندگی کا آغاز کیا تھا, اسی شعبے کو اپنے کیریئر کے طور پر اپنانے کے بعد ہزاروں انٹرنیشنل اسٹوڈنٹس کی تعلیمی اور پیشہ ورانہ رہنمائی کر کے ان کی زندگیوں کو بہتر بنانے میں ایک کردار ادا کر چکی ہیں اور کر رہی ہیں. ہماری مہمان کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/hardamrawahaizindagi, اور ہمارا دوسرا لنک ہے facebook.com/yasminjameelvoaurdu. ہماری مہمان فاخرہ تبسم عباسی ہمارے ساتھ موجود ہیں امریکن کالج آف کامرس اینڈ ٹیکنالوجی ورجینیا سے. ٹیلی فون پر ہمارے ساتھ. جی فاخرہ تبسم عباسی صاحبہ, بات کریں گے انٹرنیشنل اسٹوڈنٹس کی جو دنیا بھر سے یہاں امریکہ میں پڑھنے کے لیے آتے ہیں, تو کچھ بتائیے ہمارے سننے والوں کو کہ کس کس قسم کے ویزے کے ساتھ امریکہ کے کالجوں اور یونیورسٹیوں میں داخلہ لیا جا سکتا ہے.
اوکے, بیسیکلی یہاں پہ ایز اے انٹرنیشنل اسٹوڈنٹ اپنی ایجوکیشن کرنے کے لیے دو طریقے ہیں. ایک تو یہ کہ اسٹوڈنٹ جو ہیں انٹرنیشنلی ڈفرینٹ کنٹریز سے یہاں پہ آتے ہیں ایجوکیشن لینے کے لیے, اور اس جو ویزا جس کے تحت وہ یہاں پہ آتے ہیں اسے F1 ویزا کہا جاتا ہے. تو اس میں آپ پاکستان, انڈیا, یورپین کنٹریز, جتنے بھی افریقن کنٹریز ہیں وہاں سے آپ امریکن ایمبیسی میں جاتے ہیں اور وہاں جا کے آپ F1 ویزا اپلائی کرتے ہیں, اور اس کی بیس پہ آپ امریکہ میں آتے ہیں ہائر ایجوکیشن کرنے کے لیے. اس کا جو سیکنڈ آسپیکٹ ہے وہ یہ ہے کہ کچھ لوگ جو ہیں وہ امریکہ میں ڈفرینٹ ویزاز پر موجود ہوتے ہیں, جس میں ڈپلومیٹ ویزا ہے, جس میں ورک ویزا ہے, جس میں ایکسچینج پروگرام ویزاز ہیں, جس میں وزٹر ویزاز ہیں. ان تمام ویزاز سے بہت سے لوگ کنورٹ کر کے F1 ویزا پہ آتے ہیں اور پھر یہاں پہ اپنی ہائر اسٹڈیز کو اسٹارٹ کرتے ہیں.
اچھا, تو انہیں اپلائی کرنے کے لیے کیا کچھ کرنا ضروری ہوتا ہے؟ کتنا عرصہ پہلے اگر کوئی پاکستان میں ہے اور وہ سوچے کہ وہ امریکہ میں تعلیم حاصل کرنا چاہتے ہیں, تو کتنا عرصہ پہلے وہ اپلائی کرنے کا سوچے, اور کتنا عرصہ لگ جاتا ہے اپلائی کرنے کے بعد یہاں یونیورسٹی تک پہنچنے میں یا کالج تک پہنچنے میں؟
اوکے, یہ ڈپینڈ کرتا ہے کہ اسٹوڈنٹ جو ہے وہ کس اسکول میں جانا چاہ رہا ہے. اگر اس لحاظ سے مطلب میں ڈفرینٹ اسکولس کا حوالہ دوں, تو جیسے میں نے پہلے ایکسپلین کیا کہ ہر اسکول کا جو ایڈمیشنز ریکوائرمنٹ ہوتی ہیں وہ ڈفرینٹ ہوتی ہیں. اب جیسے کچھ اسکولز ہیں جہاں پہ ایڈمیشنز ریکوائرمنٹ ہے کہ آپ نے جی میٹ اور جی آر ای کرنا ہے, اور پھر لینگویج پروفیشنسی ریکوائرمنٹ ہوتی ہیں کہ اسٹوڈنٹ کو ٹوفل اینڈ آئلس کرنا ہے. تو جب آپ اسکول کے ساتھ کانٹیکٹ کرتے ہیں پاکستان سے اور وہ آپ کو بتاتے ہیں کہ ہمیں جی میٹ جی آر ای اور ٹوفل اور آئلس چاہیے, تو ڈیفینیٹلی اس کی پریپریشن میں اسٹوڈنٹ کو کچھ ٹائم لگتا ہے, لیکن جب وہ ڈن ہو جاتے ہیں تو اس میں ایڈمیشنس پروسیس آپ کا ایک مہینے سے دو مہینے کے درمیان میں کمپلیٹ ہو جاتا ہے. ایڈمیشن پروسیس کمپلیٹ ہونے کے بعد یہاں سے ڈاکومنٹس کہلاتا ہے I-20 جو کہ یہاں سے انٹرنیشنل اسٹوڈنٹ کو بھیجا جاتا ہے, اور اس کی بیس پہ وہاں پہ انٹرنیشنل اسٹوڈنٹ امریکن ایمبیسی سے انٹرویو کی ڈیٹ لیتے ہیں اور پھر وہاں پہ وہ انٹرویو دینے کے لیے جاتے ہیں. تو بیسیکلی میں یہ سمجھتی ہوں کہ 1 to 2 months کا پروسیس جو ہے وہ ان کو چاہیے ہوتا ہے ایک ایڈمیشن پروسیس کو کمپلیٹ کرنے میں.
اچھا, تو اس دوران آپ نے یہ جو انٹرنیشنل اسٹوڈنٹس ہیں کیا ان کو بھی یہاں پر گرانٹس یا اسکالرشپس مل سکتا ہے؟
جی بالکل, اس میں ڈفرینٹ اسکول کا ڈفرینٹ کرائیٹیریا ہے ان کو. یہاں پہ کچھ اسٹوڈنٹ ہیں, جیسے میں اس میں کوٹ کرنا چاہوں گی انڈیا کی, کہ انڈیا میں ایجوکیشن لون وہاں کی گورنمنٹ انٹرنیشنل اسٹوڈنٹس کو دیتی ہے, تو وہ سب سے پہلے یہاں پہ ایڈمیشن پروسیس کرتے ہیں اور یہاں سے I-20 ملنے کے بعد وہ وہاں پہ اپنے کنٹری کے اندر ایجوکیشن لون جو ہے وہ گورنمنٹ سے لیتے ہیں اور وہ لون لے کے وہ یہاں پہ پڑھنے کے لیے آتے ہیں. ڈیفینیٹلی یہ سسٹم پاکستان میں بھی موجود ہے, جو گورنمنٹ وہاں پہ انٹرنیشنل اسٹوڈنٹ کو فنڈنگ دیتا ہے, ان کی بھی ریکوائرمنٹ ہوتی ہے کہ جس اسکول میں اسٹوڈنٹ جا رہے ہیں وہ ایکریڈیٹڈ اسکول ہونا چاہیے, کیونکہ جب اسکول ایک سرٹیفائڈ اور ایکریڈیٹڈ اسکول ہوگا تو پھر گورنمنٹ کو بھی یہ یقین ہوتا ہے کہ آفٹر کمپلیشن آف اسٹڈی پلیسمنٹ جو ہے وہ تھوڑی فاسٹ ہوتی ہے, جس کی بیس پہ ان کو فائنینشیل فنڈنگ ریٹرن کرنے میں آسانی رہتی ہے. تو بیسیکلی ایک تو وہ ایجوکیشنل لون اپنی کنٹری سے لے سکتے ہیں, لیکن جب وہ ڈفرینٹ اسکولز میں یہاں پہ آتے ہیں تو ہر اسکول کے اندر میرٹ اسکالرشپ موجود ہوتی ہے, پریزیڈینشیل اسکالرشپ موجود ہوتی ہے, ڈفرینٹ اسکالرشپ بیسڈ آن اسکول پالیسیز انٹرنیشنل اسٹوڈنٹ کو انٹروڈیوس کی جاتی ہیں.
اچھا, تو اور وہ تعلیم کے دوران کام بھی کر سکتے ہیں؟
تعلیم کے دوران یہاں کے رول کے مطابق آپ اپنے اسکول کے اندر, اگر آپ F1 اسٹوڈنٹ ہیں تو اپنے اسکول کے اندر آپ کو پارٹ ٹائم 20 hours کے لیے پرمیشن دی جاتی ہے کہ آپ اپنے اسکول کے اندر کام کر سکیں, اور آفٹر کمپلیشن آف ایجوکیشن یہاں پہ OPT دی جاتی ہے, آپشنل پریکٹیکل ٹریننگ, جس میں گورنمنٹ آپ کو ایک OPT کارڈ جو ہیں وہ دیتے ہیں, جس کے تحت آپ امریکہ میں کسی بھی جگہ پہ جاب کر سکتے ہیں.
اچھا, تو اس کا مطلب یہ کہ انٹرنیشنل اسٹوڈنٹ اگر یہاں پر ایک بار آ جائے تو اس کے لیے بھی اسی طرح راستے کھلتے چلے جاتے ہیں جس طرح کے یہاں کے مقامی اسٹوڈنٹس کے لیے راستے کھلتے ہیں. اچھا, لیکن یہ کہ جو خاص طور پر ہم بات کریں گے پاکستان اور جنوبی ایشیا کے اسٹوڈنٹس کی, ان کو یہاں پر آ کر جو کلچرل اور سوشل پرابلمز ہوتے ہیں وہ کس قسم کے پیش آتے ہیں اور وہ ان سے کیسے نمٹتے ہیں, یا ادارہ ان کی کس طرح سے مدد کرتا ہے کہ وہ اپنے سوشل اور کلچرل مسائل سے بہتر طور پر نمٹ سکیں؟
جی بالکل, جب آپ ڈفرینٹ کنٹری سے آتے ہیں تو اب آپ جیسے دیکھ لیں کہ پاکستان میں رہتے ہوئے بھی اگر آپ ایک سٹی سے دوسرے سٹی میں جائیں گے تو آپ کو کتنا ڈفرینس جو ہے وہ ملتا ہے, تو ایک کنٹری سے دوسرے کنٹری میں تو ڈیفینیٹلی آپ کو بہت سے مسائل کا بھی سامنا کرنا پڑتا ہے. یہاں پہ بہت سے اسکولس کے اندر کاؤنسلنگ سیشن ہوتے ہیں جہاں پہ اسٹوڈنٹ کو انفارمیشن دی جاتی ہے کہ وہ کس طرح سے کلچرل ڈفرینسز کو کم کر سکتے ہیں. بیسیکلی یہاں پہ ان کو اسٹڈیز کے ساتھ ساتھ ان کو پروفیشنل طور پہ ان کو انہینس کرنے کے لیے ڈفرینٹ جاب فیئرس کیے جاتے ہیں, ڈفرینٹ کاؤنسلنگ سیشنس کیے جاتے ہیں. تو بیسیکلی اس کنٹری کے اندر میں یہ سمجھتی ہوں کہ بہت سی اپرچونیٹیز دی جاتی ہیں انٹرنیشنل اسٹوڈنٹس کو, جس میں وہ اپنے کلچرل ڈفرینسز کو بہت جلدی کور اپ کر لیتے ہیں.
تو آپ کا تعلق تو کیونکہ آپ ایڈمیشن ڈائریکٹر ہیں اپنے کالج میں اور واسطہ آپ کا پڑتا ہے, رابطہ آپ کا رہتا ہے انٹرنیشنل اسٹوڈنٹ سے, تو آپ کی کیا ذمہ داریاں ہوتی ہیں, آپ ان کے پرابلمس کیا کیا آپ نے دیکھتی ہیں اور کس طرح ان کو سالو کرتی ہیں, اور آپ کی کیا ذمہ داریاں ہوتی ہیں؟
آپ بیسیکلی سب سے جو مین چیز جو میری رسپانسبلٹی ہے کہ جب کوئی انٹرنیشنل اسٹوڈنٹ یا لوکل اسٹوڈنٹ یا کوئی بھی ٹرانسفر اسٹوڈنٹ ایڈمیشن کے لیے اپلائی کرتا ہے تو ڈیفینیٹلی میرا میجر کام ہے اپنے پورے ایڈمیشنز ڈپارٹمنٹ کی لک آفٹر کرنا کہ ایڈمیشنز پروسیس جو ہے وہ کس طرح سے رن ہو رہا ہے, ان کے جو ٹرانسکرپٹس ہیں, ان کا جو ایجوکیشن سے ریلیٹڈ جو پیپر ورک ہمارے پاس آ رہا ہے اس کو پوری طرح سے ایویلویٹ کرنا, یہ ये तो मेरी काम से रिलेटेड प्रोफेशनल ड्यूटीज हैं, लेकिन जैसा कि डिफरेंट कंट्रीज से आए हुए स्टूडेंट्स के साथ जो मैंने मेन प्रॉब्लम देखी है वो डेफिनेटली फाइनेंशियल प्रॉब्लम ज़्यादा होती हैं, क्योंकि जब वो यहाँ आते हैं तो बहुत से लोग ऑलरेडी स्टडीज़ करके एक अपने प्रोफेशनल करियर को छोड़ के दोबारा से स्टार्ट करते हैं, तो उनके लिए साइकोलॉजिकली भी सम टाइम बहुत मुश्किल हो जाता है कि जस्ट स्टडीज़ करना. तो उसके साथ साथ हमारे यहाँ पे बहुत से जैसा कि मैंने बताया कि जॉब फेयर्स हम करते हैं, स्टूडेंट को हम बहुत गाइड करते हैं कि वो किस तरह से अपना प्रोफेशनल करियर जो है वो जल्द से जल्द स्टार्ट कर सकते हैं, कौन से ऐसे शोबे हैं जो उनकी एजुकेशन से रिलेटेड हैं जिसमें वो अगर जाना चाहें तो वो जल्दी से कामयाबी हासिल कर सकते हैं. तो बेसिकली मेरा काम उनके एडमिशन से ले कर उनकी प्रोफेशनल डेवलपमेंट की हेल्प करना भी है.
तो ये है आपका काम अमेरिकन कॉलेज ऑफ कॉमर्स एंड टेक्नोलॉजी में, जहाँ आप एडमिशंस की डायरेक्टर हैं. तो बात करें आपके कॉलेज की. सबसे पहले तो आपका कॉलेज है कॉमर्स और टेक्नोलॉजी का, तो कुछ बड़े बड़े नाम अमेरिका में कॉमर्स और टेक्नोलॉजी के इदारों के कुछ आप बताएंगे हमारे सुनने वालों को?
जी बिल्कुल, बहुत से कॉलेजेस हैं. अगर मैं जो है वो पूरे कंट्री के अंदर बात करूं तो यहाँ पे जॉन हॉपकिंस यूनिवर्सिटी है जो कि मेडिकल से रिलेटेड बहुत मशहूर यूनिवर्सिटी है. फिर अगर हम जॉर्ज मेसन, वर्जीनिया टेक, जॉर्ज वाशिंगटन यूनिवर्सिटी, उसके अलावा जॉर्ज टाउन यूनिवर्सिटी, सो देयर आर लाइक हंड्रेड्स ऑफ यूनिवर्सिटीज इन दिस कंट्री जहाँ पे आप बहुत आला तालीम हासिल कर सकते हैं. यहाँ पे हमारे कॉलेज के अंदर एक तो इंटरनेशनल स्टूडेंट, जैसा कि आपने पहले बताया कि बहुत से लोग इंटरनेशनली डिफरेंट कंट्रीज से हमारे पास एजुकेशन लेने के लिए आते हैं. हमारे पास एक और टाइप है स्टूडेंट्स की जो कि ऑलरेडी डिफरेंट स्कूल्स के अंदर F1 वीज़ा के तौर पे आते हैं और फिर वहाँ से वो ट्रांसफ़र करके हमारे कॉलेज में आते हैं.
अच्छा, तो क्यों आपके कॉलेज में क्यों आते हैं, आपके कॉलेज में ऐसी क्या खास बात है कि वो ट्रांसफ़र होकर आपके कॉलेज में आ जाते हैं?
सो बेसिकली एक चीज़ जो सबसे मेन चीज़ मैं ये करना चाहूँगी कि हमारे कॉलेज के अंदर क्वालिटी एजुकेशन दी जाती है विद अफोर्डेबल ट्यूशन. सो जैसा हमने पहले भी एक्सप्लेन किया कि स्टूडेंट जो इंटरनेशनल स्टूडेंट यहाँ पे आता है उसको जो बिगेस्ट कल्चरल डिफरेंस के बाद जो बिगेस्ट प्रॉब्लम होता है वो डेफिनेटली मोस्ट ऑफ द टाइम फाइनेंशियल प्रॉब्लम होता है. तो वो ये देखते हैं कि कौन सा ऐसा स्कूल है, कॉलेज यूनिवर्सिटी है जहाँ पे उनको ट्यूशन जो है वो अफोर्डेबल मिले, साथ में क्वालिटी एजुकेशन मिले, स्कूल एक्रीडेटेड हो, उसकी लोकेशन अच्छी हो. तो अगर उस लिहाज से देखा जाए तो हमारे कॉलेज कि ये यूनिक बात है कि लोकेशन हम लोग वाशिंगटन डीसी से 15 माइल्स अवे हैं, प्लस हमारा जो ट्यूशन है वो बहुत अफोर्डेबल ट्यूशन है फॉर ऑल इंटरनेशनल एंड लोकल स्टूडेंट. तो ये बहुत बड़ी अट्रैक्शन है.
अफोर्डेबल से क्या मुराद है आपकी, कितना डिफरेंस है आम एक किसी कॉलेज या यूनिवर्सिटी में पढ़ने के मुकाबले में आपके कॉलेज में कितना डिफरेंस है?
अब बहुत बहुत बिग डिफरेंस है. एक चीज़ मैं थोड़ी सी कॉलेज की हिस्ट्री यहाँ पे बताना चाहूँगी कि कॉलेज जो है वो फाउंडेड बाय डॉक्टर विलियम स्किपर जो कि हमारे प्रेसिडेंट एंड सीईओ हैं. बेसिकली उनकी 20 to 25 years लाइफ जो है वो एकेडमिक्स में गुजरी है और जब उन्होंने इस स्कूल को ओपन किया है तो उनका जो विजन और मिशन था वो यही था कि स्टूडेंट को यहाँ पे एजुकेशन दी जाए, क्वालिटी एजुकेशन अफोर्डेबल ट्यूशन पे, ताकि जब वो यहाँ से ग्रेजुएट होके जाएं तो उनके ऊपर फंडिंग जो है फाइनेंशियल फंडिंग और लोन्स जो हैं वो कम से कम हो, ताकि वो प्रोफेशनल करियर में आगे जा सकें और उनके ऊपर डेथ और लोन जो है वो कम हो. सो यही मेन विजन था हमारे स्कूल का. तो अगर आप कंपेरिजन करें हमारे स्कूल की फीस का और स्कूल्स के साथ तो आपको बिग डिफरेंस नज़र आएगा. उसमें मैं अपने एसोसिएट डिग्री और बैचलर्स डिग्री की फ़ीस डेफिनेटली इंक्लूड करना चाहूँगी कि हमारे यहाँ पर कोर्स फी जो है बैचलर्स एंड एसोसिएट की वो $700 है, जिसको आप अगर कंपैरिजन करें किसी भी प्राइवेट स्कूल से जो कि एक छोटे लेवल का प्राइवेट स्कूल है तो आपको बहुत डिफरेंस नज़र आएगा, क्योंकि यहाँ किसी भी स्कूल में बैचलर्स लेवल पे आपको फ़ी 1200 और 1300 से कम नहीं मिलेगी, जबकि अमेरिकन कॉलेज ऑफ कॉमर्स एंड टेक्नोलॉजी की ये यूनिक बात है कि यहाँ पे $700 पर कोर्स फॉर बैचलर्स डिग्री वी آر آفرنگ.
واہ, تو یہ سب سے پہلی بنیادی چیز ہے جو مسئلہ ہے. آپ اسٹوڈنٹس کا, خاص طور پر انٹرنیشنل اسٹوڈنٹس کے لیے یہ مسئلہ آپ لوگ حل کرتے ہیں. تو کیا کیا سبجیکٹس پڑھائے جاتے ہیں آپ کے یہاں؟
بیسیکلی ہم لوگوں کے یہاں ایسوسیٹ ڈگری آفر کی جاتی ہے, بیچلرز ڈگری ہے, ماسٹرز ڈگری. اب بیچلرز ڈگری ہم لوگ بیچلرز آف سائنس ان اکاؤنٹنگ آفر کر رہے ہیں, بیچلر آف سائنس ان بزنس ایڈمنسٹریشن اینڈ بیچلرز آف سائنس ان کمپیوٹر انفارمیشن سسٹم. پھر اس کے بعد ہمارے یہاں ماسٹرز لیول کی ایجوکیشن دی جاتی ہے, جس میں ماسٹرز آف سائنس ان اکاؤنٹنگ, ماسٹر آف سائنس ان کمپیوٹر انفارمیشن سسٹم اینڈ ماسٹر آف سائنس ان بزنس ایڈمنسٹریشن. تو یہ پروگرام ہے, اینڈ ساتھ میں ایسوسیٹ ڈگری کی بھی کلاسز یہاں پہ دی جاتی ہیں.
اچھا, تو کتنے اسٹوڈنٹس ہیں آپ کے کالج میں اس وقت؟
ہمارے مور دین 1500 اسٹوڈنٹس.
اور آپ کا ایک کیمپس کیلیفورنیا میں بھی ہے؟
جی بالکل, ریسنٹلی ایئر اگو ہم لوگوں نے نیا کیمپس اسٹارٹ کیا ہے, کیلیفورنیا الحمرا کیمپس.
اچھا, تو آپ کے کالج میں داخلے کا پروسیس کیا ہے؟
ہمارے کالج میں داخلے کا پروسیس یہ ہے کہ ہم ایجوکیشن, جو جی پی اے ریکوائرمنٹ کو دیکھا جاتا ہے کہ کتنا اسٹوڈنٹ نے بیچلرز اور ماسٹرز جو ہے وہ کہاں سے کس اسکول سے پاکستان میں حاصل کیا ہے. بیسیکلی ہم لوگ ایکرو ایج ایک آرگنائزیشن ہے, اس کے تحت ہم چیک کرتے ہیں کہ جو بھی اسکول ایکرو ایج کی لسٹ میں پاکستانی اسکولس کے نام ہیں ان اسٹوڈنٹ کو ہم یہاں پہ ایڈمیشن دیتے ہیں. پلس انٹرنیشنل اسٹوڈنٹ کے لیے جو لینگویج پروفیشنسی ریکوائرمنٹ ہے وہ ہے کہ ہمارے یہاں اسٹوڈنٹ ٹوفل اینڈ آئلس کے ساتھ ایڈمیشن لیتے ہیں. پلس فائنینشیل ریکوائرمنٹ ہیں, جس میں اسٹوڈنٹ کو بینک اسٹیٹمنٹ اینڈ فائنینشیل ایفیڈیوٹ آف سپورٹ فارم جو ہے وہ ہمیں پرووائڈ کرنا ہوتا ہے, تاکہ ہم یہ دیکھ سکیں کہ اسٹوڈنٹ فائنینشلی طور پہ کتنا اسٹیبل ہے اور یہاں پہ آ کے کس طرح سے اپنے ایجوکیشن کے ایکسپینسز کو کور اپ کر سکتا ہے.
اور اس کے لیے آپ کے اسکالرشپس بھی ان کو دیے جاتے ہیں بعد میں؟
جی بالکل, ہمارے یہاں پریزیڈینشیل اسکالرشپ دی جاتی ہے, اکنامک ہارڈ شپ اسکالرشپ دی جاتی ہے, میرٹ اسکالرشپ دی جاتی ہے. تو اس میں میں ایک بہت زبردست بات اپنے اسکول کے حوالے سے مینشن کرنا چاہوں گی کہ ابھی اب ایوری بڈی نوز کے لاسٹ ایئر جو نیپال میں ارتھ کوئک آیا, تو اس کی بیس پہ ہمارے اسکول نے اسپیشل اکنامک ہارڈ شپ اسکالرشپ جو ہے وہ نیپال کے اسٹوڈنٹ کے لیے آفر کی, جس کے تحت ہم نے ان کو 50% ٹیوشن میں ڈسکاؤنٹ دیا, تاکہ جو ان لوگوں کا ایک فائنینشیل پرابلم ہے بیکاز آف دا کنٹری سچویشن. سو اس طرح کی ڈفرینٹ اسکالرشپ جو ہیں وہ کالج میں آفر کی جا رہی ہیں.
اچھا, تو یہ تو ہوا نا کہ انٹرنیشنل اسٹوڈنٹ جو یہاں آ کر پڑھنا چاہیں اور وہ پڑھنے کی کوشش کریں تو آپ ان کو فیسلیٹیٹ کرتے ہیں, لیکن آج کل آن لائن ڈگریز کا بھی بڑا رجحان بڑھ رہا ہے, تو کیا آپ کا کالج بھی, آپ کا جو انسٹیٹیوٹ ہے اس سلسلے میں کوئی ڈگریز فراہم کرتا ہے آن لائن, خاص طور پر پاکستان کے اسٹوڈنٹس جاننا چاہیں گے؟
جی بالکل, آن لائن ایجوکیشن ہر اسکول کا کرائیٹیریا جو ہے اس کے لیے ڈفرینٹ ہے. اگر آپ پرٹیکولرلی اے سی سی ٹی امیریکن کالج آف کامرس اینڈ ٹیکنالوجی کی بات کریں گے تو ہم آن لائن ایجوکیشن جو ہے وہ بالکل دے رہے ہیں, لیکن ہماری فار ایگزامپل اگر ایک اسٹوڈنٹ ماسٹرز ڈگری لینا چاہتا ہے تو 50% کورسز جو ہیں وہ آن لائن کر سکتا ہے, لیکن 50% کورسز اس کو کیمپس میں آ کے کرنے ہوتے ہیں. اب اسٹوڈنٹ ڈیفینیٹلی اس کے ذہن میں یہ سوال ضرور آئے گا کہ اگر 50% ہم کرتے ہیں اور 50% ہم نہیں کر پاتے تو وہ مطلب ایک بہت بڑی ان کے لیے پرابلم ہے. تو بیسیکلی اس میں ایک مین چیز جو ہم نے دیکھی ہے پاسٹ میں بھی کہ جب آپ کسی اسکول سے 50% ایجوکیشن آن لائن کرتے ہیں اور اس کے بعد آپ ایز اے انٹرنیشنل اسٹوڈنٹ اپلائی کرتے ہیں اور ایمبیسی میں جاتے ہیں تو آپ کے چانسز فار گیٹنگ ویزا از ہائر دین اے نارمل اسٹوڈنٹ جس کے پاس کوئی بھی کریڈٹ موجود نہیں ہوتے. تو بیسیکلی ہمارے اسکول میں آپ 50% ڈگری جو ہے وہ آن لائن کر سکتے ہیں.
اچھا, اور ان ڈگریز کو حاصل کرنے کے بعد یہاں امریکہ میں یا دنیا بھر میں کسی بھی جگہ روزگار حاصل کرنے کے کیا مواقع ہوتے ہیں, خاص طور پر آپ کے انسٹیٹیوٹ سے؟
بیسیکلی جیسا کہ میں نے اپنی پوری گفتگو میں آپ کو یہ بتایا کہ ایکریڈیشن اینڈ سرٹیفیکیشن از دا مین کی فار اینی اسکول ان یونائٹیڈ اسٹیٹس. تو جب بھی کوئی اسٹوڈنٹ انٹرنیشنلی آن لائن ڈگری لینا چاہے تو اس کو سب سے پہلے اسکول کے بارے میں یہ انفارمیشن لینی ہے کہ اسکول جو ہے وہ ایکریڈیٹڈ ہے کہ نہیں. اگر اسکول ایکریڈیٹڈ ہے اور وہ ڈگری لیتا ہے تو ڈیفینیٹلی ہر جگہ پہ اس کے لیے روزگار کے مواقع ایک نارمل پرسن سے زیادہ ہوتے ہیں, اسپیشلی اگر آپ کے پاس ایک امیریکن ڈگری ہے اور آپ پاکستان میں جابس کے لیے اپلائی کرتے ہیں تو ہر جگہ آپ کو اس کا پلس پوائنٹ ملتا ہے. لیکن اس میں مین چیز یہی ہے کہ آپ کا आपका स्कूल जो है वो रिकग्नाइज्ड होना चाहिए स्टेट गवर्नमेंट से।
बेहद शुक्रिया फाखरा तबस्सुम अब्बासी साहबा, एक बार फिर आपने बहुत मुफीद मालूमात हमारे सुनने वालों तक पहुंचाई और हम उम्मीद कर रहे हैं कि इस वक्त कुछ लोग कॉल्स भी कर रहे हैं, लेकिन हम कॉल्स की नस्बत ये प्रेफर कर रहे हैं कि आपकी गुफ्तगू जारी रहे ताकि आप ज़्यादा से ज़्यादा इन्फॉर्मेशन हमारे सुनने वालों तक फराहम कर सकें। लेकिन हमारी प्रोड्यूसर गुलरुख कह रही हैं कि एक छोटा सा ब्रेक ले लें तो फिर उसके बाद हम गुफ्तगू को आगे बढ़ाएंगे, तो लीजिए एक ब्रेक। वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में हमारी आज की मेहमान हैं अमेरिकन कॉलेज ऑफ कॉमर्स एंड टेक्नोलॉजी वर्जीनिया की डायरेक्टर एडमिशंस फाखरा तबस्सुम अब्बासी। हमारी मेहमान फाखरा तबस्सुम अब्बासी, जिन्होंने अमेरिका में खुद एक इंटरनेशनल स्टूडेंट के तौर पर अपनी तालीमी जिंदगी का आगाज किया था, इसी शोबे को अपने कैरियर के तौर पर अपनाने के बाद हज़ारों इंटरनेशनल स्टूडेंट्स की तालीमी और पेशावराना रहनुमाई करके उनकी ज़िंदगियों को बेहतर बनाने में एक किरदार अदा कर चुकी हैं और कर रही हैं। हमारी मेहमान के तस्वीरी तारुफ और इस प्रोग्राम को हमारे फेसबुक पेजेस पर सुनने के लिए हमारे लिंक्स हैं facebook.com/हरदम रवा है जिंदगी और हमारा दूसरा लिंक है facebook.com/yasmeenjameel voa urdu। हमारी मेहमान फाखरा तबस्सुम अब्बासी हमारे साथ मौजूद हैं अमेरिकन कॉलेज ऑफ कॉमर्स एंड टेक्नोलॉजी वर्जीनिया से टेलीफोन पर हमारे साथ। जी फाखरा तबस्सुम अब्बासी साहिबा, इससे पहले कि गुफ्तगू को आगे बढ़ाएं, फेसबुक पर हमारे सुनने वालों ने आपके लिए कुछ सवाल पोस्ट किए थे और पहली तो बात आपको बताएं कि आपको बहुत सराहा हमारे फेसबुक के लिसनर्स ने और आपकी बहुत तारीफ़ की और आपको क्या कहना चाहिए, बहुत ज़्यादा उन्होंने आपको सराहा और बहुत ज़्यादा लाइक्स आए आपकी तस्वीरों पर जो हमने पोस्ट किए और आपके बारे में जो इन्फॉर्मेशन प्रोवाइड की और टेलीफोन कॉल्स भी आ रही, लेकिन हम माजरत खाएँ हैं कि हम टेलीफोन कॉल्स लेने का हमारे पास टाइम नहीं है। मैं चाह रही हूँ कि ज़्यादा से ज़्यादा मालूम आप तक पहुँचा सकूँ, लेकिन इरशाद साहब ने हमारे साथ टेलीफोन पर मौजूद हैं। इरशाद साहब आप जल्दी से अपना सवाल मुकम्मल कीजिए ताकि वो उसका जवाब दे सकें। जी इरशाद साहब कहाँ से?
जी अस्सलाम वालेकुम। मेरा सवाल ये है कि जो दुनिया भर में माजूर स्टूडेंट्स हैं, खुसूसन जो आंखों की बिनाई से महरूम स्टूडेंट्स हैं, उनके लिए अमरीका में मौजूद जो तालीमी इदारे हैं इनमें स्कॉलरशिप हासिल करने के हवाले से मौजूद हैं कि वो कैसे तालीम हासिल करें?
जी फाखरा साहब इनका जवाब दीजिए।
जी बिल्कुल, हर कॉलेज के अंदर यूनिवर्सिटी के अंदर स्पेशल स्टूडेंट्स के लिए स्कॉलरशिप जो हैं वो दी जाती हैं। इस हवाले से मैं बहुत जिक्र करूंगी अपने कॉलेज का कि हमारे कॉलेज में हमारे डॉक्टर मुनैम ज़रबी हैं जो कि ब्लाइंड हैं, लेकिन वो हमारे डिपार्टमेंट हेड हैं फॉर ऑनलाइन एजुकेशन। हाँ, अभी हमने ऑनलाइन एजुकेशन के हवाले से बात की तो वो ब्लाइंड हैं, लेकिन वो पूरा ऑनलाइन एजुकेशन सिस्टम हमारा जो है वो उसको कंट्रोल करते हैं। बहुत एक खूबसूरत किस्म का सिस्टम यहाँ पे एजुकेशन सिस्टम दिया जाता है स्पेशल स्टूडेंट्स को।
अच्छा, तो ये हम कोशिश करेंगे कि प्रोग्राम के बाद आपके जितने भी लिंक्स हैं आपकी कॉलेज के वो हम अपने फेसबुक पेजेस पर पोस्ट कर देंगे ताकि जो भी स्टूडेंट्स चाहें आपके कॉलेज में रابطہ करना, आपके कॉलेज दाखला लेना, वो आप तक पहुंच सके। लेकिन इस वक्त पहले मैं जल्दी से फेसबुक के कुछ सवाल आपको सुना दूं। रियाज खान दौलताना, जिनका ताल्लुक खानेवाल से है, दुबई में रहते हैं, पूछते हैं कि क्या आपके कॉलेज में स्कॉलरशिप पर दाखला हो सकता है या कि सिर्फ अपने खर्चे पर ही दाखला हो सकता है? तो इसका जवाब तो आप तकरीबन दे चुकी।
बेसिकली उसमें मैं एक चीज़ ये ऐड करना चाहूँगी कि जब स्टूडेंट F1 इंटरनेशनल वीज़ा पे दूसरी कंट्री से यहाँ पे आते हैं तो यहाँ पे वीज़ा लेते हुए सबसे पहले ये देखा जाता है कि स्टूडेंट जो है वो इकोनॉमिकली स्टेबिलिटी उस स्टूडेंट में कितनी है। अगर एक ऑफिसर जो कि आपका इंटरव्यू कर रहा है, अगर वो आप उसको सेटिस्फाइड नहीं कर सकेंगे कि आप इकोनॉमिकली स्टेबल हैं तो उस सूरत में आपको वीज़ा मिलना बहुत मुश्किल हो जाएगा। बट वंस यू एंटर इनटू दिस कंट्री, तो जैसा मैंने आपको एक्सप्लेन किया कि आफ्टर एंटरिंग इनटू दिस कंट्री व्हेन यू विल बी अ पार्ट ऑफ एजुकेशन सिस्टम और पार्ट ऑफ दैट इंस्टीट्यूट, तो उसके बाद फिर आपको प्रेसिडेंशियल स्कॉलरशिप हैं, मेरिट स्कॉलरशिप हैं, बहुत सी फिर स्कॉलरशिप उसके बाद डेफिनेटली ऑफर की जाती हैं।
पिशावर से हारून बाजा ने पूछा कि क्या मास्टर्स और पीएचडी के लिए स्कॉलरशिप्स मौजूद हैं और उन्हें कैसे हासिल किया जा सकता है?
बिल्कुल, दोनों प्रोग्राम के लिए हमारे कॉलेज में अभी फ़िलहाल हम डॉक्टरेट प्रोग्राम ऑफर नहीं कर रहे. हम ऑलरेडी हमने उसके लिए अप्लाई किया है. अब देखें उसमें कितना अर्सा हमें मिलता है. लेकिन मास्टर्स डिग्री के लिए हमारे पास प्रेसिडेंशियल, मेरिट एंड इकोनॉमिक हार्डशिप तीनों स्कॉलरशिप्स मौजूद हैं.
पेशावर से अब्दुल खालिक ने पूछा कि मास्टर्स में ऑनलाइन दाखिला कैसे हो सकता है.
ऑनलाइन एजुकेशन के लिए या कि ऑनलाइन वो हमसे दाखला, मतलब
ऑनलाइन एजुकेशन के लिए, ऑनलाइन एजुकेशन के लिए दाखला.
ऑनलाइन एजुकेशन डेफिनेटली, अगर वो हमारी यूनिवर्सिटी की वेबसाइट पे जाएंगे तो वहाँ पे एक ईमेल एड्रेस है जिसमें वो हमें सारे डॉक्यूमेंट्स जो हैं वो दे सकते हैं. उसके अलावा हमारे पास ऑनलाइन एप्लीकेशन भी मौजूद है जहाँ पे वो अपना लॉग इन, यूज़र नेम एंड पासवर्ड बना के ऑनलाइन एप्लीकेशन और तमाम डॉक्यूमेंटेशन अपलोड कर सकते हैं और वहाँ से हम उनको एडमिशन प्रोसेस करने के बाद सारी इन्फॉर्मेशन मुहैया कर सकते हैं.
तो ऑनलाइन लिंक बता दीजिए इस वक्त अगर आपको याद है तो.
जी जी बिल्कुल, www.acct.edu, दैट्स आवर मेन यूनिवर्सिटी वेबसाइट. और जैसे ही आप इसको ओपन करेंगे तो फर्स्ट थिंग आपको ऑनलाइन एप्लीकेशन नजर आएगी. आप उसको क्लिक करें और उसके बाद वन बाय वन वो आपको स्टेप्स बताएंगे कि आप कैसे अपना लॉग इन उसमें क्रिएट करके कैसे आप ऑनलाइन एप्लीकेशन उसमें डाल सकते हैं.
अच्छा, बाला शरीफ मियांवाली से सफदर ईसा का सवाल था कि उन्होंने MIT से सन 2015 में डिग्री ली है और अब वो MPhil करना चाहते हैं, तो क्या अमेरिका की किसी यूनिवर्सिटी से डिस्टेंस एजुकेशन हासिल कर सकते हैं?
अच्छा, बेसिकली यहाँ पे मैं आपको थोड़ा सा एक्सप्लेन करना चाहूँगी कि पाकिस्तान की जो एजुकेशन सिस्टम की इक्वलेंसी है वो अमेरिकन एजुकेशन की इक्वलेंसी किस तरह से उसमें इक्वलेंसी आती है. तो जब आप पाकिस्तान से 2 ईयर्स का बैचलर्स और फिर 2 ईयर्स का मास्टर्स करते हैं और अगर आप किसी भी अमेरिकन यूनिवर्सिटी में आना चाहते हैं तो आपकी वो एजुकेशन इज इक्वलेंट टू अ बैचलर्स डिग्री. तो आप सिर्फ एडमिशन ले सकते हैं मास्टर्स डिग्री के अंदर. अगर ये साहब जिन्होंने आपने बताया कि वो ऑलरेडी मास्टर्स कर चुके हैं और MPhil करना चाहते हैं अमेरिका से, तो सबसे पहले मास्टर्स करने के बाद उन्हें यहाँ पे मास्टर्स करना पड़ेगा और मास्टर्स करने के बाद वो MPhil कर सकते हैं.
नहीं, उन्होंने पूछा डिस्टेंस एजुकेशन यानी ऑनलाइन एजुकेशन.
जी, डिस्टेंस एजुकेशन के लिए भी वो डायरेक्ट MPhil में नहीं जा सकेंगे.
अच्छा.
अगर उनके पास मास्टर्स डिग्री है फ्रॉम पाकिस्तान, क्योंकि मास्टर्स डिग्री इक्वलन टू अ बैचलर्स डिग्री इन अमेरिका, तो सबसे पहले वो ऑनलाइन तौर पे मास्टर्स में एडमिशन लेंगे और फिर उसके बाद वो MPhil कर सकते हैं.
सही है. चित्राल से समीउल्ला ने पूछा है कि क्या अमरीकी यूनिवर्सिटियों में हायर एजुकेशन के लिए पाकिस्तान के फेडरल एरियाज के लिए कोई खास कोटा है?
That depends on different school. Usually तो कोटा सिस्टम अमेरिका में नहीं है. आप जो भी आप के पास क्वालिफिकेशन है, जो भी आपकी अपनी जो जो कुछ भी आपने किया है उसी की बेस पे एडमिशन दिया जाता है. कोटा सिस्टम नहीं है अमेरिका के अंदर.
मोहम्मद इलियास ने दीर से सुबह खैबर पख्तूनख्वा से पूछा है कि मैंने MEd इन नॉन फॉर्मल एजुकेशन किया है, क्या मुझे PhD में दाखिला मिल सकता है?
अगेन वही मैं बात करना चाहूँगी कि MEd करने के बाद जो है वो सबसे पहले उनको यहाँ पे दो ऑर्गेनाइजेशंस हैं, बहुत सी ऑर्गेनाइजेशन है लेकिन मैं दो मेन आपको नाम बताऊँगी, ECE एंड WES. वेस्ट से पहले उनको इवेलुएशन करवानी होती है. इवेलुएशन करवाने के बाद वो आपको ये बताएंगे कि आपकी डिग्री जो है वो मास्टर्स के स्टैंडर्ड के बराबर है कि नहीं अकॉर्डिंग टू US स्टैंडर्ड. अगर वो मास्टर्स के बराबर है देन ओनली ही कैन अप्लाई फॉर डॉक्टरेट. तो ये एक खास चीज़ है जो कि इवेलुएशन के बाद ही आपको बताई जा सकेगी कि आर यू क्वालिफाइंग टू गेट अ डॉक्टरेट डिग्री और नॉट.
अच्छा, ये जहांगीर सरगाना सराय खानेवाल सिद्धू से पूछा था, इनका नाम जहांगीर है गालिबन, अगर कोई तालिबे मैट्रिक के बाद अमेरिका में तालीम हासिल करना चाहे तो उसे क्या करना होगा?
बेसिकली अगर मैट्रिक के बाद यहाँ पे कोई स्टूडेंट आना चाहे बैचलर्स डिग्री करने के लिए, क्योंकि पाकिस्तान के अंदर एक नॉर्मल तासुर ये है कि हाई स्कूल आपका मैट्रिक पे ख़त्म हो जाता है, लेकिन अमेरिकन एजुकेशन सिस्टम के अंदर हाई स्कूल मींस 12 ईयर ऑफ एजुकेशन. तो आप यहाँ वहाँ से 10th करके यहाँ पे सिर्फ हाई स्कूल के अंदर एडमिशन ले सकते हैं, जिसका क्राइटेरिया वेरी टफ है यहाँ पे. इंस्टेड ऑफ गेटिंग एडमिशन इनटू हायर लेवल, यहाँ पे स्कूल लेवल एडमिशन इंटरनेशनल स्टूडेंट इज रियली टफ. तो उसके लिए मेरा मशवरा यही है कि 2 ईयर्स मोर एजुकेशन वो पाकिस्तान में हासिल करके फिर वो यहाँ पे किसी भी कॉलेज में बैचलर्स डिग्री के लिए अप्लाई कर सकते हैं.
तो ये सारी मालूमात हैं हमारे फेसबुक के जो हमारे लिसनर्स ने सवालात पोस्ट किए, बल्कि कुछ और भी सवालात थे, लेकिन एक सवाल जो बड़ा इंपॉर्टेंट मैं करना चाहूँगी कि ऑनलाइन अप्लाई करते हुए स्कॉलरशिप्स के हवाले से कभी फ्रॉड भी हो जाते हैं, तो किस किस्म के फ्रॉड हो सकते हैं और उनसे किस तरह बचा जा सकता है?
डेफिनेटली ऑनलाइन एजुकेशन में जैसे कि मैंने आपको बताया कि सबसे पहले ये चीज़ मालूम करना बहुत ज़रूरी है कि اسکول کی اسٹیبلٹی کتنی ہے, اس کی ایکریڈیشن, اس کی ریکگنیشن اور اس کی سرٹیفیکیشن. سو ڈیفینیٹلی اس کے لیے آپ جو بھی اسکول ایڈمنسٹریشن ہے ان کے ساتھ رابطے میں رہتے ہیں. یہاں پہ آن لائن آپ کو تمام انفارمیشن اسکول کی آفیشیل ویب سائٹ سے مل جاتی ہے, تو اس پہ جو آفیشیل ویب سائٹ پہ جو آفیشیل نمبرز ہوتے ہیں اسی پہ ڈیفینیٹلی کال کر کے. صرف یہی کافی نہیں ہے کہ ایک اسکول امیرکا کے اندر موجود ہے تو آپ یہ سمجھیں کہ وہ سب صحیح ہوگا, جب تک کہ آپ, اور پھر ایک مین چیز یہ ہے کہ جب آپ اسکول کی ایکریڈیشن دیکھتے ہیں تو جس آرگنائزیشن سے اس کی ایکریڈیشن ہے آپ اس کی ویب سائٹ پہ جا کے سب سے پہلے اسکول کا نام وہاں سے ڈھونڈے. اگر اس کی لسٹ میں اسکول کا نام موجود ہے تو دین یو کین ٹرسٹ اینڈ یو کین اپلائی فار آن لائن ایجوکیشن اینڈ پے دا فی.
بعض اوقات فاخرہ اسپیلنگ تھوڑے سے فرق کے ساتھ موجود ہوتے ہیں اور ان سے بھی گھپلا ہو جاتا ہے, تو آپ یہ بھی ہمارے سننے والوں کو بتائیے کہ ذرا اسپیلنگ پر خصوصی توجہ دیں کہ اصل کالج میں اور جو نقلی کالج ہے اس میں.
جی بالکل, اس کی جو مین اس کا آسان طریقہ یہی ہے کہ جو یونیورسٹی کی ویب سائٹ ہے, جب بھی آپ کسی بھی ایکریڈیشن باڈی میں جا کے اس اسکول کا نام معلوم کرنا چاہیں تو ہمیشہ اسکول کے ساتھ وہاں کا ویب سائٹ لنک موجود ہوتا ہے, تو آپ کو ڈیفینیٹلی ڈبل چیک کر کے ہی آن لائن ایجوکیشن یا ڈسٹنس ایجوکیشن کی طرف جانا چاہیے.
اچھا, اب آئیں گے آپ کے کامرس اور ٹیکنالوجی کی ایجوکیشن کی طرف, کہ آپ یہ بتائیے ہمارے سننے والوں کو کہ اس کی روزگار کے حوالے سے آج کل کیا اہمیت اور اسکوپ ہے.
اسپیشلی اگر میں اپنے کالج کی بات کروں گی تو یہاں پہ اگر آپ ہماری ویب سائٹ پہ بھی جا کے دیکھیں تو ہماری جو پلیسمنٹ ریشو ہے وہ اس ٹائم 82% ہے, جو کہ یہاں کے کسی بھی اسکول میں اسکول کے کمپیریزن بہت ہائی ہے. اس کی بیسک ریزن یہ ہے کہ ہم لوگ یہاں پہ بہت سے جاب فیئرز اسٹوڈنٹس کے لیے آفر کرتے ہیں, اور جاب فیئرز میں ہم ڈفرینٹ لوکل کمپنیز کو جو ہے وہ بلاتے ہیں. ہماری بہت فیڈرل اینڈ لوکل جو کمپنیز ہیں وہ یہاں پہ آتی ہیں اور یہاں سے ہمارے اچھے اسٹوڈنٹس کو وہ ہائر کرتی ہیں. اس کے علاوہ ہم لوگ جیسا کہ یہ 82% جو آپ نے ریشو ہماری دیکھی ہے, تو ہمارے اسٹوڈنٹ اس ٹائم بہت بڑی آرگنائزیشنس میں کام کر رہے ہیں. ورلڈ بینک میں ہمارے اسٹوڈنٹ کام کر رہے ہیں, یونائٹیڈ نیشنز میں ہمارے اسٹوڈنٹ کام کر رہے ہیں. اس کے علاوہ یہاں کے جو فیڈرل آرگنائزیشنز ہیں, آئی ٹی کی بہت بڑی بڑی کمپنیز ہیں, مائیکروسافٹ, گوگل, وہاں پہ ہمارے اسٹوڈنٹ جو ہیں وہ اس ٹائم کام کر رہے ہیں.
اچھا, تو اگر ہم آپ سے پوچھیں کہ آپ پاکستان, یہاں تو جو کچھ آپ کر رہی ہیں پاکستان کے لیے آپ نے اب تک کیا کیا اور اب آپ کیا کرنے والی ہیں؟
جی بالکل, بیسیکلی یہاں سے ابھی ہمارے اسکول کی کولیبریشن جو ہے وہ بہت سے انسٹیٹیوشن کے ساتھ جاری ہے پاکستان کے اندر, جہاں پہ ہم ڈفرینٹ اسکول کے ساتھ کولیبریشن کریں گے اور اسٹوڈنٹ کے پاس یہ اپرچونیٹی موجود ہوگی کہ وہ اپنی ایجوکیشن کا ایک حصہ پاکستان سے کمپلیٹ کر کے پھر اس کو فائنلائز کرنے کے لیے وہ یہاں پہ ہمارے پاس آئیں گے, اور پھر ان کو فائنل ڈگری جو ہے وہ امیرکن کالج آف کامرس اینڈ ٹیکنالوجی سے ملے گی. تو اس کے لیے ابھی ہم بہت سے اسکولس کے ساتھ ان ٹچ ہیں اور ہماری کولیبوریشن بہت نیئر فیوچر جو ہے وہ کمپلیٹ ہو جائے گی, جس کی انفارمیشن لیٹر آن اسٹوڈنٹ ہماری ویب سائٹ سے بھی لے سکتے ہیں. اس کے علاوہ ہم لوگوں کی ڈفرینٹ آرگنائزیشنز ہیں جو کہ پاکستان میں سیمینارز وغیرہ کر رہی ہیں, وہاں پہ فری سیمینارز ہو رہے ہیں ان کے. اس میں ایک میں یو ایس سی ایف پی کا ذکر کرنا چاہوں گی, جو کہ پاکستان میں اسلام آباد, لاہور اور کراچی تین جگہوں پہ وہ سیمینارز کرتے ہیں یہاں کے ایجوکیشن کے حوالے سے. تو بیسیکلی میرا نیئر فیوچر میں پلان ہے کہ میں خود بھی پاکستان جا کے ڈفرینٹ سیمینارز جو ہے وہ آرگنائز کراؤں گی, تاکہ میں اسٹوڈنٹ کو انفارمیشن زیادہ سے زیادہ دے سکوں اپنے کالج کے حوالے سے.
تو اگر جو لوگ ہمارا پروگرام سن رہے ہیں وہ اگر آپ کے کالج میں داخلہ لینا چاہیں تو ان کو آپ کیا گائیڈ کریں گی اور کیا ان کو کچھ دینا چاہیں گی انسینٹیو؟
ابھی آج آپ کے پروگرام کے حوالے سے میں ان کو بگیسٹ انسینٹیو ڈیفینیٹلی یہی دینا چاہوں گی کہ ہماری جو رجسٹریشن فی اینڈ اکیڈیمک ریسورس فی ہے, اگر اسٹوڈنٹ آپ کے پروگرام کے حوالے سے ایڈمیشن لینا چاہیں گے تو ہم ڈیفینیٹلی اس میں ان کو آف دیں گے رجسٹریشن فی اینڈ اکیڈیمک ریسورس فی, جو کہ $260 ہے. اینڈ پلس ڈیفینیٹلی وہ ہماری ویب سائٹ پہ جا کے, میرا ای میل ایڈریس وہاں پہ موجود ہے, فاخرہ.عباسی@acct.edu, دیٹس مائی ईमेल एड्रेस, वो मुझे ईमेल कर सकते हैं और उनको जो भी क्वेश्चंस हैं, जो भी आंसर्स हैं कि किस तरह से अप्लाई किया जाए, क्या क्या प्रोसीजर्स हैं, तो डेफिनेटली इस प्रोग्राम का वो हवाला हमें दे सकते हैं और अब हम उनकी पूरी रहनुमाई करेंगे कि वो किस तरह से अपना एडमिशन्स क्राइटेरिया कंप्लीट करके और किस तरह से वो वीज़ा के लिए जा सकते हैं।
बहुत शुक्रिया और हम आपका शुक्रिया अदा करते हैं कि आपने हमारे प्रोग्राम को ये ऑनर दी कि जो कोई हमारे प्रोग्राम के हवाले से आपके कॉलेज में दाखिला लेने की कोशिश करेगा तो आप उसको रजिस्ट्रेशन फीस माफ़ करेंगी और बहुत सी दूसरी मरात भी देंगी। तो ये एक अच्छी खबर और हम बेहद शुक्रिया अदा करते हैं आपका और आपके इदारे का और हम तवक्को करेंगे कि हमारे प्रोग्राम को सुनने के बाद बहुत से लोगों को न सिर्फ ये कि अमेरिका में दाखिला लेने के हवाले से रहनुमाई हासिल होगी बल्कि अमली तौर पर भी उनको कुछ ना कुछ फ़ायदा ज़रूर हासिल होगा। अब प्रोग्राम के ख़त्म होने में कुछ ज़्यादा वक्त नहीं रहा लेकिन हम आपसे एक सवाल ज़रूर करेंगे कि इतने बहुत से काम आपने किए तो अगर हम आपसे ये कहें कि उसमें फैमिली सपोर्ट तो आपने कहा लेकिन कुछ ऐसे लोग जिनका आप इस वक्त जिक्र करना चाहेंगी जिन्होंने आपको मौजूदा मकाम तक लाने में आपकी कोई मदद की तो आप क्या कहेंगी?
डेफिनेटली उसमें जो एक मेन मेरी ज़िंदगी में जो हिस्सा रहा है वो डेफिनेटली मेरे बड़े भाई का रहा है जिन्होंने हमें थ्रू आउट गाइड किया कि हमने किस तरह से अपनी लाइफ को जो है वो आगे लेके चलना है। बेसिकली ऑलरेडी बड़े भाई यहाँ पे मौजूद थे, वो जब हम यहाँ पे आए हैं तो हमारे लिए सब कुछ पहले से मौजूद था कि हमें किस डायरेक्शंस पे चलना है। तो जब आप इस कंट्री में आते हैं और आपको आपकी डायरेक्शंस बताने के लिए कोई मौजूद हो तो फिर यहाँ पे स्टेप बाय स्टेप आगे बढ़ना आपके लिए बहुत आसान रह जाता है। तो डेफिनेटली मेरी लाइफ के अंदर मेरे भाई और मेरे हस्बैंड का बहुत इम्पोर्टेंट रोल रहा है। डेफिनेटली हस्बैंड की सपोर्ट के बगैर मैं अपना प्रोफेशनल करियर इतने साल आगे नहीं बढ़ा सकती थी जिसमें साथ साथ बच्चों का भी साथ था। तो मेरे ब्रदर मेरी सिस्टर इन लॉ एंड मेरे हस्बैंड, ये तीन जो हैं मैं समझती हूँ कि मेरे लिए बहुत इम्पोर्टेंट रोल रखते हैं मेरी लाइफ के।
तो पाकिस्तान में जो लोग हमारा प्रोग्राम सुन रहे हैं उनको आप कुछ कहना चाहेंगी उनकी फैमिलीज को कि वो अपने घर की ख्वातीन को आगे बढ़ाने में किस तरह आपके तजुर्बात से कुछ इस्तेफादा कर सकते हैं?
डेफिनेटली जब तक आप ख्वातीन को जब तक उनको कॉन्फिडेंस अपने घर से नहीं मिलेगा डेफिनेटली वो कभी भी प्रोफेशनल कैरियर में जाके अपना कॉन्फिडेंस शो नहीं कर सकेंगी। उसकी मिसाल मैं आपको अपनी दूंगी कि मुझे घर से कॉन्फिडेंस मिला, मुझे हस्बैंड की पूरी सपोर्ट मिली, मुझे अपनी फैमिली की पूरी सपोर्ट मिली, तो उसके साथ मुझे बहुत ईजी रहा कि मैं अपने प्रोफेशनल कैरियर को आगे बढ़ा सकूँ। तो पाकिस्तान के अंदर भी मैं सब लोगों को यही कहूँगी कि अपनी औरतों को घर से कॉन्फिडेंस दें ताकि वो आगे जब निकलें तो ये कॉन्फिडेंस उनकी पर्सनालिटी में मौजूद हो जिसकी वजह से वो अपने प्रोफेशनल करियर को जो है वो अच्छे तरीके से आगे लेके चल सकें।
हाँ, और ना सिर्फ प्रोफेशनल तरीक़ों को बल्कि अपने घराने की ख्वातीन को तालीम की तरफ भी खासतौर पर तवज्जो दें। बहुत से घरानों में अभी तक ख्वातीन की तालीम को मायूस समझा जाता है।
जी बिल्कुल।
तो पहले तालीम और फिर बाद में प्रोफेशन। और बच्चों को कैसे मैनेज करती हैं जल्दी से बताइए।
बच्चों को अभी तो अल्हम्दुलिल्लाह बच्चे मेरे एलिमेंट्री स्कूल में ऑलरेडी जो है वो जाना शुरू हो गए हैं और जैसा कि अगेन मैं फिर उसमें अपने सिस्टर इन लॉ का बहुत एक इम्पॉर्टेंट रोल अदा करूंगी कि शी इज़ लाइक अ सिस्टर टू मी। तो उसकी वजह से मेरे लिए बहुत ईजी रहा कि अगर मैं कभी अपनी प्रोफेशनल मसरूफियात में थी और कभी बच्चों की कोई प्रॉब्लम हुई तो शी हैंडल इट वेरी वेल। तो एक फैमिली सपोर्ट के बगैर मेरी तरह से आगे निकलना यहाँ पर थोड़ा सा मुश्किल है क्योंकि आपका जो फैमिली सिस्टम है वो थोड़ा कम होता है। मेरे लिए एक प्लस पॉइंट ये रहा कि मेरे भाई की फैमिली की वजह से मुझे इजी रहा थोड़ा आगे बढ़ने में। तो अब ये है कि बच्चे मेरे एलिमेंट्री स्कूल में जा रहे हैं और उसकी वजह से और अब चूंकि मैं यहाँ पे एक सुपरवाइज़र की पोजीशन है मेरी तो मुझे इजी है अपने स्केड्यूल को मेंटेन करना अकॉर्डिंग टू देयर स्केड्यूल।
बेहद शुक्रिया फाखरा तबस्सुम अब्बासी साहिबा, हमारे आज के प्रोग्राम को समेटने का वक्त हुआ। आपका बेहद शुक्रिया अदा करते हुए, आपके इदारे का बेहद शुक्रिया अदा करते हुए जिन्होंने ये ऐलान किया कि जो कोई हमारे प्रोग्राम के तवस्सुत से इस इदारे में दाखिला लेने की कोशिश करेगा उसको आप खुसूसी मराहत देंगे।
बिल्कुल।
आज का प्रोग्राम समेटते हैं, आपका शुक्रिया अदा करते हैं और अपने सुनने वालों को बताते हैं कि हमारे आज के प्रोग्राम की मेहमान कौन थी और हमारे प्रोग्राम की प्रोड्यूसर थी गुलरुख और इंजीनियर थी इंतियानमन। यास्मीन जमील को इजाज़त दीजिए और ये सुनिए कि हमारे आज के प्रोग्राम की मेहमान कौन थी। वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में हमारी आज की मेहमान थी अमेरिकन کالج آف کامرس اینڈ ٹیکنالوجی ورجینیا کی ڈائریکٹر ایڈمیشنز فاخرہ تبسم عباسی. ہماری مہمان فاخرہ تبسم عباسی, جنہوں نے امریکہ میں خود ایک انٹرنیشنل اسٹوڈنٹ کے طور پر اپنی تعلیمی زندگی کا آغاز کیا تھا, اسی شعبے کو اپنے کیریئر کے طور پر اپنانے کے بعد ہزاروں انٹرنیشنل اسٹوڈنٹس کی تعلیمی اور پیشہ ورانہ رہنمائی کر کے ان کی زندگیوں کو بہتر بنانے میں ایک کردار ادا کر چکی ہیں اور کر رہی ہیں. ہماری مہمان کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/hardamrawahezindagi, اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoaurdu. ہماری مہمان فاخرہ تبسم عباسی ہمارے ساتھ موجود تھیں امریکن کالج آف کامرس اینڈ ٹیکنالوجی ورجینیا سے. ٹیلی فون پر ہمارے ساتھ
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.